यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। उद्योग तथा संस्थानमा आशा लाग्दो परिणाम देखिन थालेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बाढ़ी पहिरो र सड़क कटानका कारण प्रमुख राजमार्ग तथा सड़क खण्डमा यातायात प्रभावित। मधेस केन्द्रित सहित विभिन्न सात दलको अग्रगामी मोर्चा घोषणा। आज विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइँदै। र हर्मुज जलमार्ग पुनः खोल्न अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने इरानको अडान।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले केही उद्योग तथा संस्थानमा आशा लाग्दो परिणाम देखिन थालेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत हिजो नेपाल औषधि लिमिटेड, हेटौँडा कपड़ा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा पछिल्लो समय शुरू गरिएको सुधारको प्रयासले रूगड़ राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव देखाएको उल्लेख गर्नु भएको छ। प्रधानमन्त्री शाहले नियत सफा राखेर जिम्मेवारी प्रति इमान्दार हुँदै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खुल्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले नयाँ सरकारले शुरूदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने भन्ने विषयलाई प्राथमिकतामा राख्दै आएकाले इमान्दार प्रयास, कानूनको कार्यान्वयन र निरन्तरको टीमवर्कका कारण केही राष्ट्रिय उद्योग तथा संस्थानमा आशा लाग्दा परिणाम देखिन थालेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। राष्ट्रिय उद्योग तथा संस्थानमा देखिन थालेको सुधारले लामो समयदेखि रुग्ण रहेका अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिने विश्वास बलियो बनाएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले इमान्दारी र देशप्रतिको समर्पण कायम रहिरहेमा रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योग तथा संस्थानलाई पनि पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने बताउनु भएको छ। यस्तै प्रधानमन्त्री शाहले माटोमा उत्पादन बढाए देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउने र बढाउने यो यात्रामा सबैको रचनात्मक साथ, भर, थेग र विश्वासको अपेक्षा गरिएको समेत सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। लगातारको वर्षासँगै देशका विभिन्न जिल्लामा बाढ़ी पहिरो र सड़क कटानका कारण प्रमुख राजमार्ग तथा सड़क खण्डमा यातायात प्रभावित भएको छ। कतिपय सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन् भने केही स्थानमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। काभ्रे पलाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधनको आवत जावतमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म भने यातायात सञ्चालन हुने जनाइएको छ। यस्तै मकमानपुरको कान्ति लोकपथमा वर्षाका कारण रातिको समयमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म आवागमन बन्द रहने व्यवस्था गरिएको छ। इलामको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 राज दुवालीमा वर्षाका कारण सड़क हिलो भएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक बाटो भने रहेको जनाइएको छ। यसै गरी सिन्धुपाल्चोकको अरनीको राजमार्ग विभिन्न स्थानमा पहिरो तथा सड़क भाँसिएपछि अवरूद्ध भएको छ। भोटेकोशी गाउँपालिका 4-0 किलोमा पहिरो खसेर सड़क बन्द भएको छ भने भोटेकोशी 2 कोदारीमा ढुङ्गा, माटो र लेदो सहित पहिरो खसेर सड़क अवरूद्ध भएको छ। भोटेकोशी 2 लिपिङमा सड़क भाँसिएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। रसुवाको त्रिशुली मैलुङ स्याप्रुबेसी सड़क खण्ड अन्तर्गत उत्तर गया गाउँपालिका पाँच खाल्टेमा त्रिशुली नदीले सड़क मुनिबाट कटान गरेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। यस्तै रूकुम पश्चिमको भेरी करिडोर अन्तर्गत आडबिस्कोट नगरपालिका छ रिजेगाड खोलामा सड़क माथिबाट ढुङ्गा माटो र लेदो सहितको पहिरो खसेपछि जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा बन्द भएको छ। तेह्रथुमको मध्यपाड़ी लोकमार्ग पनि पहिरोका कारण अवरूद्ध भएको छ। लालीगुराँस नगरपालिका नौ काँडे स्थित पिङवा खोला नजिक करिब 30-35 मिटर माथिबाट ढुङ्गा र माटो सहितको पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। यसैबीच सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढ़ी नगरपालिका नौ डुम्रे स्थित अरनीको राजमार्ग पनि सड़क माथिबाट लेदो सहितको पहिरो खसेपछि यातायात अवरूद्ध भएको छ। वर्षाका कारण सड़क अवरूद्ध हुने क्रम बढ़ेपछि यात्रु तथा सवारी चालकलाई सम्बन्धित सड़क खण्डको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन पनि आग्रह गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी दिनमा साल झण्डी सन्धि खर्क ढोरपाटन सड़क आयोजना निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभएको छ। साल झण्डी सन्धि खर्क ढोरपाटन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा अर्घखाँचीको सन्धि खर्कमा संचारकर्मी संघको कुराकानीमा मन्त्री लम्सालले सड़क निर्माणलाई गति दिन सरकार गम्भीरतापूर्वक अघि बढ़ेको बताउनुभयो। मन्त्री लम्सालले कालो पत्र गर्न बाँकी रहेका सड़क खण्डमा चालू आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अगाडि बढ़ाउने तयारी भइरहेको जानकारी दिँदै आवश्यक प्रक्रिया पूरा गरेर बाँकी सड़क खण्डको निर्माणलाई समेत अगाडि बढ़ाइने जानकारी दिनुभयो। उहाँले ठेक्का लिएर काम अल्पत्र पार्ने निर्माण व्यवसायमाथि सरकार कड़ाईका साथ प्रस्तुत हुने चेतावनी समेत दिनुभयो। भारतले सीमा क्षेत्रमा निर्माण गरेको तटबन्ध र सड़कका कारण बाँकेको डुडुवा गाउँपालिका एक टेपरी गाउँका स्थानीय वर्षायामका बेला सधैँ डुबानको त्रासमा रहने गरेका छन्। तटबन्ध र सड़कले राप्ती नदीको प्राकृतिक बाह प्रभावित हुँदा बस्ती डुबानमा पर्ने गरेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
भारतले सीमा क्षेत्रमा निर्माण गरेको करिब 25 किलोमिटर लामो तटबन्ध र 10 गजा क्षेत्र नजिक को अग्लो सड़कका कारण राप्ती नदीको प्राकृतिक बाह प्रभावित हुँदै आएको छ, जसका कारण वर्षेनी नेपाली भूभागमा पानी जम्ने र बस्ती डुबानमा पर्ने समस्या दोहोरिने गरेको छ। डुडुवा नरेनापुर र राप्ती सुनारी गाउँपालिकाका विभिन्न बस्ती हरेक वर्ष बाढ़ी र डुबानमा पर्ने स्थानीय मुनिराम अहिर बताउनुहुन्छ।
लौट के उमा लड़के जैसे वहाँ ठोकर ली तुरंत वापस आएगा भाई तो यहाँ डुबान होता है।
लक्ष्मणपुर बाँध र यसको 22.5 किलोमिटर लामो कलकलवा एफ्लस बन्ड निर्माणका कारण बाँके जिल्लाका दक्षिणवर्ती भूभाग हरेक वर्ष डुबानमा पर्दै आइरहेका छन्। राप्ती नदीको पानी निरन्तर रूपमा लक्ष्मणपुर बाँध नहर प्रणालीद्वारा भारतीय भूभाग सिंचाईमा कुनै किसिमको अवरोध नहोस् भन्ने उद्देश्यका साथ एफ्लस बन्ड निर्माण गरिएको हो, जुन अन्तर्राष्ट्रिय कानून विपरीत छ। सीमाबाट 12 किलोमिटरको दूरीसम्ममा संरचना बनाउँदा एक देशले अर्को देशको सहमति लिनुपर्छ, तर राप्तीको बाँध निर्माणमा भारतीय पक्षबाट नेपालसँग कुनै सहमति लिएको छैन। 10 गजाबाट कलकलुवा बाँधको दूरी 0.5 किलोमिटर र लक्ष्मणपुरमा 4 किलोमिटर भन्दा बढी दूरीमा छैन। यसले नेपालको हक त मिचिएकै छ, नेपाली बस्ती पनि डुबानमा पर्ने गरेको छ। स्थानीय मुन्नी यादव
कहाँ बचावा जाए, कुहू यार भागत है, कुहू हर भागत है, लेके खाना तक न लड़के पावत है। मेरे जब सैलाब आवा है बड़ी समस्या होगा।
2071 सालको विनाशकारी बाढ़ीले नरेनापुर डुडुवा र राप्ती सुनारी क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। त्यति बेला करिब 1050 घरधुरी विस्थापित भएका थिए। धेरै परिवार भारततर्फ बसाइ सरे भने केही परिवार सामुदायिक वन क्षेत्रमा आश्रय लिन बाध्य भएका छन्। लक्ष्मणपुर बाँधमुनि संघर्ष समितिका अध्यक्ष जगदीश बहादुर सिंह
गर्दाखेरि सीमावर्ती
क्षेत्रमा निर्माण गरिएका संरचनाका कारण बाँकेका हजारौं नागरिक वर्षेनी बाढ़ी र डुबानको जोखिमपूर्ण जीवन बिताउन बाध्य भएका छन्। स्थानीयले दुवै देशबीच उच्च स्तरीय कूटनीतिक संवाद, वैज्ञानिक अध्ययन, प्रभावकारी पानी निकासको व्यवस्था र दीर्घकालीन बाढ़ी व्यवस्थापन योजना मार्फत समस्याको स्थायी समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सरला सुवेदी। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री विपिन कुमार आचार्यले मुलुकमा लामो समयदेखि थुप्रिएको व्यतिथि अन्त्य गर्दै दिगो परिवर्तनका लागि सरकारलाई समय र नागरिकको निरन्तर साथ आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रूपन्देहीले हिजो भैरवाहमा आयोजना गरेको पदस्थापन, पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा महामन्त्री आचार्यले चार महिनाको अवधिमै सरकारको सम्पूर्ण कामको मूल्यांकन गर्नुभन्दा सुधारका प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभयो। मधेस केन्द्रित सहित विभिन्न सात दलको अग्रगामी मोर्चा घोषणा भएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल मिलेर हिजो अग्रगामी मोर्चा घोषणा गरिएको हो। मधेस, थरवार्ड, दलित तथा उत्पीड़ित वर्ग र सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील दल तथा नेताहरू एकीकृत भएर मोर्चा घोषणा गरिएको हो। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्शलाई कायम गरेर पार्टीलाई एकताबद्ध बनाउने बताउनु भएको छ। हिजो स्वर्गीय श्यामबहादुर कार्कीको 19 स्मृति दिवस कार्यक्रममा सभापति थापाले पार्टीमा नमिलेका कुरालाई मिलाएर एक ढिक्का बनाउने बताउनुभयो। कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको 15 महाधिवेशन तोकिएकै समयमा हुने बताउनु भएको छ। कांग्रेस काठमाडौँ महानगरपालिका 26 वटा कार्य समितिले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले असौज 16 देखि 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन आयोजना गरेकाले तोकिएकै समयमा महाधिवेशन हुने बताउनुभयो। उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नीतिगत तथा कानूनी सुधारसँगै विश्वविद्यालयमा संकाय भर्ना, विकास र पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी तथा परिणाममुखी बनाउनुपर्ने निष्कर्ष सहित 2 दिने नीति कार्यशाला सम्पन्न भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको कार्यशालाले योग्य तथा दक्ष जनशक्तिलाई विश्वविद्यालयमा प्रवेश गराउनु विश्वविद्यालय सुधारको महत्वपूर्ण आधार भएको निष्कर्ष निकालेको छ। कार्यशालामा सहभागी वक्ताहरूले विश्वविद्यालयहरूले आफ्ना नीति तथा कानून को समयानुकूल समीक्षा गर्दै प्रमाण तथा तथ्यमा आधारित निर्णय प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। विश्वविद्यालयको ज्ञान उत्पादन, अनुसन्धान तथा सामुदायिक योगदानलाई प्रभावकारी बनाउन विद्यमान भर्ना तथा पदोन्नति प्रणालीको पुनरावलोकन गर्नुपर्नेमा पनि सहभागी वक्ताहरूले जोड़ दिनुभयो। कार्यशालाको समापनमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूबीच असल अभ्यासको आदान प्रदान आवश्यक रहेको बताउनुभयो। मुगुमा 4 वर्ष अघि आएको बाढ़ी पहिरोबाट घरबार गुमाएका मुगुका सयौं परिवारले अझै पुनस्थापना हुन पाएका छैनन्। 2079 साल असोज 3रो साता आएको बाढ़ी पहिरोले ठूलो क्षति पुगेपछि सरकारले मुगुलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरे पनि स्थायी आवास तथा पुनस्थापनाका लागि आवश्यक बजेट नहुँदा पीड़ित परिवार अझै अस्थायी बसोबास, आफन्तको आश्रय र रोजगारीका लागि भारत जान बाध्य भएको स्थानीय भनाइरहेको छ। सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी चयन गरेको छ। प्रतिष्ठानका रिक्त पदाधिकारीमा नियुक्तिका लागि गठित बेग्ला बेग्लै सिफारिस समितिको सिफारिशका आधारमा प्रधानमन्त्री बालेन्द्र शाहले ती प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्नुभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा कुमार नगरकोटी, उपकुलपति पदमा अविनाश श्रेष्ठ तथा सदस्य सचिवमा रोशन शेरचन नियुक्त हुनुभएको छ। यस्तै ललित कला प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा एरिडा ताम्राकार, उपकुलपतिमा चन्द्रश्याम डंगोल तथा सदस्य सचिवमा कैल कैलाश कुमार श्रेष्ठ नियुक्त हुनु भएको छ। यस्तै नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा ब्रजेश खनाल, उपकुलपतिमा झुमा बनेम तथा सदस्य सचिवमा भूपेन्द्र सिंह रायमाझी नियुक्त हुनु भएको छ। यसै गरी ती प्रज्ञा प्रतिष्ठानमा परिषद सदस्यहरू पनि नियुक्त हुनु भएको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् 1982 जेनेभामा संयुक्त राष्ट्र संघको आदिवासी जनसंख्या सम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्त 9 भएकाले सोही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो। संयुक्त राष्ट्र संघका अनुसार विश्वका 90 देशमा करिब 47,60,00,000 आदिवासी जनजाति बसोबास गर्दछन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका रहेको तथ्याङ्क रहेको छ। उनीहरूले विश्वमा बोलिने अनुमानित 7,000 भाषा मध्ये ठूलो बहुमत भाषा बोल्छन् भने करिब 5,000 फरक संस्कृतिको प्रतिनिधित्व गर्दै आएका छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। भोजपुरका जीवन थापाले अधिवक्ताको पेशा छाडेर गाउँमै व्यवसायिक कृषिमा उदाहरणीय सफलता प्राप्त गर्नु भएको छ। आधुनिक कृषि प्रणाली अप्नाएर उहाँले राम्रो आमदानी लिँदै आउनु भएको छ भने कफी लगायतका केही उत्पादन अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउँदै आउनु भएको छ। भोजपुरबाट गणेश विष्टको रिपोर्ट।
भोजपुरको सडानन्द नगरपालिका एकी नेपाली डाँडा थापा थालीका जीवन थापाले काठमाडौँको सुविधा सम्पन्न जीवन र अधिवक्ताको पेशा छाडेर गाउँमा नै व्यावसायिक कृषिमा भविष्य निर्माण गर्नुभएको छ। 7 वर्ष अघि शुरू गर्नुभएको कृषि यात्राले अहिले व्यवस्थित आधुनिक र बहुउद्देश्यीय कृषि फर्मको रूप लिएको छ। 65 रोपनी क्षेत्रफलमा फैलिएको उहाँको फर्ममा 7,000 बोट कफी, 2,000 बोट मेकाडेमिया नट, 250 बोट एभोकाडो, 300 बोट कागती, 50 बोट जापानी उन्सुजातको सुन्तला तथा 100 बोट टिमुर को बिरुवा खेती विस्तार गरेको थापा बताउनुहुन्छ।
कफीको एकदमै राम्रो सम्भावना छ, विश्व बजारमा बिक्री हुन्छ। मैले 10 देशमा चाहिँ कफीको नमुनाहरू पठाएको छु। हाल मैले जापान पठाइरहेको छु कफी, र धेरै देशमा माग भइरहेको छ।
उत्पादनको गुणस्तर संरक्षण र बजारीकरणलाई प्रभावकारी बनाउन उहाँले आफ्नै लगानीमा करिब 15,00,000 रुपियाँ खर्चेर किसान केन्द्र निर्माण गर्नुभएको छ। हाल फर्ममा 3 जनाले नियमित रोजगारी पाएका छन्। उहाँले उत्पादन गरेको कफी अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ। गत वर्ष मात्र करिब 1,000 केजी कफी जापान निर्यात गरिएको उहाँको भनाइ छ। हाल फर्मबाट वार्षिक 10,00,000 रुपियाँसम्म आमदानी भइरहेको छ।
वार्षिक मैले मेरो आफ्नोबाट 5,00,000 गरिरहेछु, अरूको पनि खरिद गर्छु। यो साल चाहिँ मैले 2 टन जति खरिद गरेँ, त्यही 10-12 लाख जति टोटल्ली आमदानी गरेको छु।
स्वदेशी बजारमा भने प्रशोधित कफी प्रति केजी 3,000 रुपियाँसम्म बिक्री भइरहेको छ। बजारमा कफीको माग निरन्तर बढ्दै गए पनि उत्पादनले अझै माग धान्न नसकेको थापाले बताउनुभयो। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो गणेश विष्ट। जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको स्वीप अपरेशन अन्तर्गत गएराती पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट 20 जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको प्रक्रिया अघि बढ़ाइएको छ। समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउने विरूद्ध प्रहरीले केही महिना अघिदेखि कास्कीमा स्वीप अपरेशन शुरू गरेको थियो। झापामा मानव हात्ती द्वन्दका कारण 1 वर्षमा करिब 2 करोड़ बराबरको क्षति भएको छ। डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष 2082-83 हात्ती पीड़ितलाई 1,99,90,686 राहत वितरण गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स आईआरजीसीले स्ट्रेट अफ हर्मुज पुनः खोल्न अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने र युद्धबाट भएको क्षतिपूर्ति दिनुपर्ने शर्त अगाडि सारेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी नेताहरूले स्ट्रेट अफ हर्मुजमा कुनै शुल्क लगाउने योजना नरहेको बताएको जानकारी दिनुभएको छ। वाशिङटनले उक्त क्षेत्रमा पानी जहाजमाथि हुने आक्रमण रोक्ने प्रतिबद्धता खोजिरहेका बेला भान्सको यस्तो भनाई आएको हो। गाजा र दक्षिणी लेबनानमा भने इजरायली सेनाको आक्रमण जारी रहेको छ, साथै कब्जा गरिएको पश्चिमी किनाराको बेथलेहेम नजिक इजरायली बस्तीका बासिन्दाले प्यालेस्टिनी घरहरूमाथि आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा समस्या देखिएपछि सरकारले उद्योग तथा डिपोहरूको अनुगमनलाई तीव्र बनाएको छ। साविक भन्दा बढ़ी परिणाममा ग्यास आयात भइरहेको नेपाल आयल निगमको भनाईका बीच सहजै ग्यास नपाएको भन्ने सर्वसाधारणको गुनासो शीघ्र सम्बोधन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले शनिबार काठमाडौँमा रहेका ग्यास उद्योग तथा डिपोहरूको अनुगमन गर्नु भएको छ। मन्त्री यादवले बालाजीस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात बोटल र बिक्री वितरणको तथ्याङ्क बारे जानकारी लिनु भएको छ। उद्योगको निरीक्षण पछि उहाँ निगमको टेकु स्थित कार्यालय परिसरमा रहेको डिपोमा समेत पुगेर अनुगमन गर्नु भएको मन्त्री यादवको सचिवालयले जनाएको छ। ग्यास अभाव देखिएपछि निगमको निर्देशनमा यही साउन 16 गतेदेखि नेपाल ग्यास, एचपी र एभरेस्ट सुगम तथा श्रीराम ग्यास उद्योगले टेकुबाट ग्यासको बिक्री वितरण गर्दै आएका छन्। उपभोक्ताको गुनासो सम्बोधन गर्न निगमले क्विक रेस्पोन्स टीम गठन गरेर ग्यासको बिक्री वितरणलाई सहज बनाएको जनाएको छ। उपत्यकामा मात्रै एक दिनमा करिब 40,000 सिलिण्डर ग्यास बिक्री वितरण भइरहेको निगमले उल्लेख गरेको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित मणि उपाध्यायले ग्यासको आयात नियमित भइरहेको जनाउँदै आगामी दिनमा आयातको परिणाम वृद्धि गर्ने प्रयास भइरहेको बताउनुभयो। नेपाली उत्पादन तथा सेवालाई खाड़ी मुलुक ओमानमा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासंघ र ओमान स्थित गैरावासी नेपाली सोशल क्लब बीच समझदारी भएको छ। मस्कट स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विशेष कुमार शाहको उपस्थिति शुक्रबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे र क्लबका अध्यक्ष सुरेश खड्काले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ। महासंघका अनुसार ओमानमा नेपाली निर्यातकर्तालाई स्थानीय साना तथा मझौला व्यवसायी, व्यापार तथा सम्भावित खरिदकर्तासँग जोड्न दुवै संस्थाले संस्थागत मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने सहमति गरेका छन्। त्यसबाट नेपाली उत्पादनका लागि नयाँ बजार तथा व्यापारिक सञ्जाल विस्तार हुनेछ। सम्झौता पत्रमा मेड इन नेपाल उत्पादनको प्रवर्धनलाई प्राथमिकता दिइएको, ओमानमा आयोजना हुने सांस्कृतिक तथा सामुदायिक कार्यक्रममा नेपाली चिया, कफी, अलैची तथा विभिन्न मसला, हस्तकला, सेल्ट, गार्मेन्ट, कार्पेट, जड़ीबुटी जन्य सामग्री तथा परम्परागत पोशाक लगायत नेपाली उत्पादनको प्रवर्धनका लागि स्टल तथा प्रदर्शनीको व्यवस्था गरिने उल्लेख छ। नेपाली कला र हस्तकलाको प्रवर्धन गरी नेपाली हस्तकलाका सामग्रीको निर्यात अभिवृद्धि गर्ने उद्देश्यले नेपाली राजदूतावासद्वारा थाइल्याण्डको राजधानी ब्याङ्ककमा एक महिना लामो कला तथा हस्तकला प्रदर्शनी शुरू भएको छ। नेपालको बौद्ध दर्शन, कला संस्कृति र परम्परा झल्काउने मौलिक हस्तकला, प्राकृतिक कच्चा पदार्थमा आधारित उत्पादन तथा समकालीन कलात्मक अभिव्यक्तिको संयोजनका रूपमा प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीमा अल्लो, भाङ, कपास, ढाका र ऊन लगायत नेपाली स्थानीय कच्चा पदार्थ प्रयोग गरी थाइल्याण्डका शाही कलाकार सकुन इन्टाकुनको डिजाइन अनुसार नेपालका विभिन्न घरेलु उद्योगमा आबद्ध सिद्ध हस्तशिल्प कर्मीहरूले तयार पारेका कलाकृति तथा वस्तुहरू समावेश गरिएका छन्। कार्यक्रममा नेपालको कला र संस्कृतिसँगै नेपाली खानाको समेत प्रवर्धन गर्ने उद्देश्यले सहभागीहरूलाई विभिन्न नेपाली परिकारहरू उपलब्ध गराइएको थियो। प्रदर्शनी थाइल्याण्डको ब्याङ्कक स्थित रिभर सिटीमा यही अगस्त 30 तारीकसम्म सञ्चालन हुनेछ।
अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
शिक्षा तथा खेलकुद मंत्री सस्मित पोखरेलले विश्व एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाड़ीलाई आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्न आग्रह गर्नुभएको छ। एसियाडमा सहभागी हुने खेलाड़ीहरूसँगको भेटमा मन्त्री पोखरेलले खेल क्षेत्र र खेलाड़ीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले दशौं राष्ट्रिय खेलकुद यसै वर्ष सम्पन्न हुने बताउनुभयो। एसियाडका लागि बन्द प्रशिक्षणमा रहेका खेलाड़ी र प्रशिक्षकलाई काठमाडौँको सिनामंगल स्थित रोयल बुटिक र गौशाला स्थित पशुपति बुटिकमा राखिएको छ। बन्द प्रशिक्षण साउन 18 गतेदेखि शुरू गरिएको हो। बीसौं एसियाली खेलकुद एसियाडका लागि नेपाली बक्सिङ खेलाड़ीको तयारी र प्रशिक्षण भारतको गुवाहाटीमा हुने भएको छ। तयारीका लागि नेपाली बक्सिङ टोली सोमबार भारत जानेछ। टोलीमा 7 खेलाड़ी र 2 प्रशिक्षक रहेका छन्। जापानको आइची नागोयामा असोज 3 गतेदेखि शुरू हुने एसियाली खेलकुदमा नेपालबाट बक्सिङमा 4 पुरूष र 3 महिलाले प्रतिस्पर्धा गर्नेछन्, जसमा पुरूष 55 केजीमुनि चन्द्रबहादुर थापा, 60 केजीमुनि खगेन्द्र रोका मगर, 70 केजीमुनि दान बहादुर दरलामी र 90 केजीमुनि रविन नेपालले प्रतिस्पर्धा गर्नेछन्। यस्तै महिला 51 केजीमुनि रमिसा श्रेष्ठ, 54 केजीमुनि अस्मिता तामाङ र 65 केजीमुनि कुसुम तामाङले भाग लिनेछन्। भारतमा खेलाड़ीले स्पोर्ट्स अथोरिटी अफ इण्डिया साई अन्तर्गत नेशनल सेन्टर अफ एक्सिलेन्समा 40 दिन प्रशिक्षण गर्ने नेपाल बक्सिङ महासंघका सचिव पुष्कर राज पन्तले जानकारी दिनुभयो। नेपाली टोली भारतबाटै जापान जानेछ। अमेरिकी अलराउण्डर हरमित सिंहले जनकपुर बोल्ट्सबाट यस सिजनको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्ने भएका छन्। जनकपुरले हरमितलाई कप्तानको जिम्मेवारी सहित टोलीमा अनुबन्ध गरेको हो। देब्रेहाते स्पिन अलराउण्डर हरमितले यसअघि 2 सिजन सुदूरपश्चिम रोयल्सलाई उपविजेता बनाउन ठूलो भूमिका खेलेका थिए। पहिलो सिजनको च्याम्पियन बोल्ट्स हरमितलाई भित्र्याउन पाउँदा निकै उत्साहित देखिएको छ। अनिल शाहको कप्तानीमा बोल्ट्सले पहिलो सिजनको उपाधि जितेको थियो। हरमितले अमेरिकाबाट 29 वानडे अन्तर्राष्ट्रिय खेलमा 39 विकेट र 29 टी20 अन्तर्राष्ट्रियमा 31 विकेट लिएका छन्।
अब मौसम सम्बन्धी जानकारी। आज देशको हिमाली भूभागका केही स्थानमा मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। देशको पहाड़ी भूभागका धेरै स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही र मधेसका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै कडाली प्रदेशको पहाड़ी भूभाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:24 भयो भने सूर्यास्त भरे साँझ 6:53 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। उद्योग तथा संस्थानमा आशा लाग्दो परिणाम देखिन थालेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बाढ़ी पहिरो र सड़क कटानका कारण प्रमुख राजमार्ग तथा सड़क खण्डमा यातायात प्रभावित। मधेस केन्द्रित सहित विभिन्न 7 दलको अग्रगामी मोर्चा घोषणा। आज विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइँदै र हर्मुज जलमार्ग पुनः खोल्न अमेरिकाले लगाएको 9 सैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने इरानको अडान। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।